यो रेडियो नेपाल हो। अब श्रिया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अमेरिका र इजरायलद्वारा इरानमा गरिएको आक्रमणमा परि 85 जनाको मृत्यु। आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी, इरानको खण्डन। इजरायल र इरानमा रहेका नेपालीलाई सावधानी अपनाउन नेपाल सरकारको अनुरोध। मध्य पूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन विभिन्न राजनीतिक दलका नेताहरूद्वारा सरकारसँग आग्रह। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको मौन अवधिमा हुन सक्ने चलखेल रोक्न विशेष निगरानीको व्यवस्था मिलाइएको निर्वाचन आयोगद्वारा जानकारी। र फागु पूर्णिमा पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउने गरी सुरक्षा व्यवस्था चुस्त राख्न मातहतका निकायलाई प्रहरीको निर्देशन।
यही 2082 साल फागुन 21 गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो अमूल्य मतको प्रयोग गर्न निर्वाचन आयोग सबै मतदातामा हार्दिक अनुरोध गर्दछ।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब
कता हो कान्छे मोबाइल छोपेर?
भोटालमा जानलाई किन्ने?
भोटालमा त आउँछ नि,
के ठानेको मलाई? झ्याप्प छाप लगाउने, पट्टाएर बाकसमा हालिदिने त हो नि।
त्यसो होइन नि, छाप लगाउन, पट्याउन र बाकसमा हाल्दा पनि ध्यान पुर्याउनु पर्छ, नत्र मत बदर हुन सक्छ।
के भन्नु भएको?
हेर, मतपत्र सेतो र रातो दुईवटा हुन्छन्। मतदाताले एउटा मतपत्रमा एउटा मात्र छाप लगाउनु पर्छ। यसरी आफूले चाहेको चुनाव चिन्हको छेउमा यो घेरा नछुने गरी यसरी छाप लाउने, अनि यो छाप यतातिर नलागोस् भनेर यसलाई यसरी पट्याउने, अनि मात्र बाकसमा राख्नुपर्छ। बुझ्यौ? यहाँ हेर त, यी आठ अवस्थामा मतपत्र बदर हुन सक्छ। बुझ्यौ?
ए साथी सुन्नु न,
भन न,
हामीले मत हालेको उम्मेद्वारहरूले थाहा पाउँछ कि थाहा पाउँदैन?
मतदान गोप्य हुन्छ, कसले कसलाई मत हालेको कसैले थाहा पाउँदैन। त्यसैले निर्धक्क भएर आफूलाई मन परेको उम्मेद्वारलाई मतदान गरौ।
निर्वाचन आयोग।
अब समाचार विस्तारमा। अमेरिका र इजरायलले हिजो इरान विरूद्ध व्यापक सैन्य आक्रमण शुरू गरेका छन्। जवाफमा इरानले पनि अमेरिकी सैन्य बेस रहेका मध्य पूर्वका देशहरूमा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दावी गर्नुभएको छ भने इरानले यसको खण्डन गरेको छ। यसैबीच इरानको मिनाब र जास्क शहरमा अमेरिकी र इजरायली आक्रमणमा परि कम्तीमा 85 जनाको मृत्यु भएको छ। त्यहाँ स्थित एक छात्रा विद्यालयमा भएको इजरायली आक्रमणमा परि कम्तीमा 85 जनाको मृत्यु भएको हो। आक्रमणका कारण इरानभर इन्टरनेट सेवा लगभग पूर्ण रूपमा अवरूद्ध भएको बीबीसीमा उल्लेख छ। आक्रमणपछि इरानका परराष्ट्र मन्त्री अब्बास अराग्चीले दुई देश मिलेर गरेको आक्रमण पूर्णतया बिना कारण र अवैध भएको आरोप लगाउनु भएको छ। अमेरिकी र इजरायली आक्रमणका कारण मध्य पूर्वी क्षेत्रमा तनाव बढ़ेको छ। अमेरिकाले अहिले मध्य पूर्वी देशहरू कतार, यूएई, बहराइन, सिरिया, जोर्डन, साउदी अरेबिया र इराकमा पनि व्यापक आक्रमण शुरू गरेको छ। कतिपय देशहरूले आफ्ना हवाई अड्डाहरू हाललाई बन्द गरेका छन्। आक्रमणपछि मध्य पूर्वीय राष्ट्रहरूले आफ्ना उडानहरू सीमित पारेको छ। भारतबाट यूएईतर्फ जाँदै गरेको उडानलाई भारत नै फर्काइएको भारतीय संचार माध्यमहरूमा उल्लेख गरिएको छ। आक्रमण अमेरिकाले इरानमाथि आणविक सम्झौताका लागि दबाव बढ़ाउँदै लड़ाकु जेट र युद्धपोतहरू तैनाथ गरिरहेको अवस्थामा भएको हो। इरानले केही समय अघि दर्जनौ क्षेपयास्त्र इजरायलतर्फ प्रहार गरेको थियो। इजरायलका अस्पतालहरूले आकस्मिक प्रोटोकल लागू गर्दै बिरामी र शल्यक्रियालाई भूमिगत सुविधामा सार्ने तयारी गरेका छन्। इजरायलले आफ्नो हवाई क्षेत्र पनि बन्द गरेको जनाएको छ। यसैबीच चीनको परराष्ट्र मन्त्रालयले जारी युद्धका विषयमा चासो व्यक्त गर्दै इरानको सार्वभौम सत्ता र सुरक्षाको सम्मान गर्दै तत्काल युद्ध विराम गर्न आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघ, रूस, अस्ट्रेलिया, बेलायत लगायत यी देशहरूले पनि दुवैतर्फबाट भइरहेको आक्रमण मानवहितका लागि जतिसक्दो चाँडो रोकिनु पर्नेमा जोड़ दिएका छन्। संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि विश्वभरका देशहरूले मध्य पूर्वमा तनाव बढ़ने चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघका मानवाधिकार प्रमुख भोल्कर टर्कले एक विज्ञप्ति जारी गरी अमेरिका इजरायल आक्रमण र इरानको प्रतिक्रियाको निन्दा गर्नुभएको छ। उहाँले थप आक्रमणले मृत्यु, विनाश र मानवीय दुःख मात्र निम्त्याउने चेतावनी दिँदै संयम अपनाउन सम्बन्धित पक्षसँग आग्रह गर्नुभएको छ। रूसले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको आलोचना गरेको छ र आक्रमणले यस क्षेत्रलाई मानवीय, आर्थिक र यसलाई अस्वीकार गर्न नसकिने रेडियोलोजिकल विपत्तिको संघारमा पुर्याएको तर्क गरेको छ। चीनले सैन्य कार्यवाही तत्काल रोक्न आग्रह गरेको छ। अमेरिकी सैन्य अखडाको आश्रय रहेको कतारले आफ्नो भूमिमा इरानी क्षेप्यास्त्र आक्रमणको निन्दा गरेको छ। नर्वेका विदेश मन्त्रीले इरानमाथि इजरायलको आक्रमणले अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको तर्क गर्दै पूर्व योजनामा भएको आक्रमणले अनपेक्षित खतरा निम्त्याएको बताउनु भएको छ। भारतको विदेश मन्त्रालयले सबै राज्यहरूको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिनुपर्नेमा जोड़ दिएको छ। बेलायत, फ्रान्स र जर्मनीले संयुक्त रूपमा इरानको जवाफी आक्रमणको निन्दा गरेका छन्। इजिप्टको विदेश मन्त्रालयले अरब राष्ट्रहरूको एकता र क्षेत्रीय अखण्डताको सुनिश्चितताका लागि जोड़ दिएको छ। जोर्डन सरकारले तनाव कम गर्न आग्रह गरेको छ र आफ्नो सबै शक्तिका साथ राज्यको हितको रक्षा गर्ने चेतावनी दिएको छ। प्यालेस्टिनी लड़ाकू समूह र इरानको सहयोगी हमासले तेहरानमाथि अमेरिका र इजरायलको आक्रमणको निन्दा गरेको छ र यसलाई सम्पूर्ण क्षेत्रमा प्रत्यक्ष आक्रमण भनेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले इरानमाथि भएको आक्रमणले इरानी जनताका लागि तेहरानमा रहेको आतंकवादी शासनलाई सत्ताच्युत गर्ने अवसर सृजना गरेको बताउनु भएको छ। नेपाल सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई सावधानीका उपाय अपनाउन अनुरोध गरेको छ। परराष्ट्र मन्त्रालयले हिजो एडभाइजरी जारी गर्दै इजरायल र इरानका सम्बन्धित निकायहरूले जारी गरेका सुरक्षा सम्बन्धी निर्देशन तथा सूचना कड़ाईका साथ पालना गर्न आग्रह गरेको छ। एडभाइजरीमा काठमाण्डु स्थित परराष्ट्र मन्त्रालय, तेल अभिव स्थित नेपाली राजदूतावास तथा दोहा स्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ। इजरायल वा इरान भ्रमण गर्ने योजना बनाइरहेका नेपाली नागरिकलाई हालको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ। अन्य मध्य पूर्वी देशहरूमा बसोबास तथा कार्यरत नेपाली नागरिकलाई त्यहाँको अवस्थाबारे निरन्तर जानकारी दिँदै सम्बन्धित देशका निकायले जारी गरेका सावधानीका उपाय पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ। मध्य पूर्वको तनाव बढ़ेपछि हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्। शारजहा, दोहा, दुबई, कुवेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभयो। यसै गरी यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ। विभिन्न राजनीतिक दल र दलका नेताहरूले मध्य पूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका छन्। नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा लगायत राजनीतिक दलले मध्य पूर्वमा उत्पन्न भएको तनावपूर्ण स्थितिप्रति चिन्ता व्यक्त गर्दै नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका हुन्। कांग्रेस सभापति गगन कुमार थापाले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासलाई त्यहाँ रहेका नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिई उहाँहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मध्य पूर्वमा रहेका नेपालीको सुरक्षाका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गर्नुभएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल मार्फत इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण र त्यसपछिको घटनाक्रमबाट नेपालीलाई हुन सक्ने सम्भावित जोखिमबाट सुरक्षित राख्न उच्च पहल कदमी लिन सरकारसँग अनुरोध गर्नुभएको छ। रासोपाका सभापति रवि लामिछानेले मध्य पूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमका बीच खाड़ी मुलुकमा कार्यरत नेपाली नागरिकको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभयो। यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्याइसकिएको छ। पहाड़ी र हिमाली जिल्लाका मतदान केन्द्रमा खटिने मतदान अधिकृतले आवश्यक निर्वाचन सामग्री बुझ बुझारत गरी कार्यक्षेत्रतर्फ लागिसकेका छन् भने तराई, मधेस र शहरी जिल्लामा मतदान अधिकृतको अनुशिक्षण भइरहेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मतदान केन्द्र रहेका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय लगायत भौतिक संरचना मतदान कार्यमा उपयोग गर्नका लागि उपलब्ध गराइदिन संघीय सरकार र सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिसकिएको उहाँले बताउनुभयो। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका चारवटा पर्यवेक्षक संस्थाले सम्पूर्ण तयारी र सुरक्षाका हिसाबले निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण देखिएको जनाएका छन्। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोग, आम निर्वाचन पर्यवेक्षण समिति जियोग, गैर सरकारी संस्था महासंघ नेपाल गैसस र निर्वाचन पर्यवेक्षक समिति नेपाल इओकले हिजो पत्रकार सम्मेलन मार्फत सिंगो देश निर्वाचन उत्सवका लागि तयार रहेको जनाएका हुन्। यसैबीच निर्वाचन आयुक्त सगुन शमशेर राणाले निर्वाचनको मौन अवधिमा हुन सक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताउनु भएको छ। आयुक्त राणाले मौन अवधिमा निर्वाचन आचार संहिता विपरीत राजनीतिक दल र उम्मेद्वारले मतदातालाई प्रभावमा पार्छन् कि भन्ने पक्षमा आयोग सचेत भएको जानकारी दिनुभयो। निर्वाचन आयोगले कानून विपरीतका गतिविधि रोक्न जिल्ला अनुगमन अधिकृत र सुरक्षा निकाय परिचालन गरी विशेष निगरानीको व्यवस्था मिलाइएको छ। प्रतिनिधि सभाको निर्वाचन हुन केही दिन मात्र बाँकी रहँदा सल्यानमा मतदाता शिक्षा अभियानसँगै राजनीतिक दल तथा उम्मेद्वारहरू मतदाताको घर दैलोमा पुगेर आफ्नो पक्षमा मत माग्नुका साथै मतदाता शिक्षा कार्यक्रम समेत सञ्चालन गरिरहेका छन्। सल्यानबाट संवाददाता दीपक शर्माको एक रिपोर्ट।
निर्वाचन मिति नजिकै जाँदा उम्मेद्वारहरू बिहानैदेखि साँझसम्म गाउँका टोल टोल, शहरका बस्ती र बजार क्षेत्रमा पुगेर मतदातासँग भेटघाट गर्दै आफ्ना एजेण्डा सुनाउने र मतदानको दिन अनिवार्य रूपमा मतदान केन्द्रमा पुग्न आग्रह गरिरहेका छन्। राजनीतिक दलहरूले यस पटक मतदाता शिक्षालाई विशेष जोड़ दिएका छन्। बदर मत घटाउने र अधिकतम मतदाता मतदान स्थलसम्म ल्याउने उद्देश्यले मतपत्रमा कसरी मतदान गर्ने, सही चिन्ह कहाँ लगाउने र मतदान प्रक्रिया कस्तो हुन्छ भन्ने बारेमा जानकारी दिँदै आइरहेको नेपाली कांग्रेस सल्यानकी नेत्री नुमा खत्रीले बताउनुभयो।
यो मतपत्र बदर भएपछि तपाईँहरू भोट हाल्न आएको केही अर्थ हुँदैन, त्यस कारणले गर्दा बदर नगर्नु होला, यता यता घेरा चाहिँ नछुनु होला, बचन भोट हाल्ने ठाउँमा जुन चिन्ह त्यसले छोए केही फरक पर्दैन भनेर भनिएका छौ।
निर्वाचन आयोगले पनि विभिन्न माध्यमबाट मतदाता सचेतना अभियान सञ्चालन गरिरहेको छ। विशेष गरी पहिलो पटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका मतदातालाई लक्षित गरी विशेष कार्यक्रम अगाडि बढ़ाइरहेको स्वतन्त्र उम्मेद्वार ध्रुवराज ओलीको भनाई रहेको छ।
जनताको घर घरमा गएर अब आफूलाई मत माग्ने कुरा त छँदैछ, नमुना मतपत्र देखाएर अब आफ्नो चुनाव चिन्ह चिनाउने कुराहरू गर्दैछौ। आफ्नो मत चाहिँ सदुपयोग गर्नुपर्छ, यो हामीलाई संविधानले दिएको अधिकार हो, आफ्नो मतलाई सदुपयोग गर्नुपर्छ।
यस अघि भएका निर्वाचनमा बदर को संख्या बढ़ी रहेकै कारण यसपटक राजनैतिक दल र सरकारवाला निकायहरू सचेत देखिएका छन्। मतदाता शिक्षा प्रभावकारी भएमा निर्वाचन परिणाम अझ प्रतिनिधिमूलक हुने अपेक्षा गरिएको कुमाक गाउँपालिका पाँचका स्थानीय मतदाता रमेश ब्रथोकी बताउनुहुन्छ।
सबै पार्टीका उम्मेद्वारहरू, कार्यकर्ताहरू लगायत सबैले मत बदल नहोस् भनेर सबैले आफ्नो पार्टीका चिन्हहरूमा मतदान गर्न सिकाइरहेका छन्। त्यसरी गर्दै
निर्वाचनमा व्यापक जनसहभागिता सुनिश्चित गर्न सबै पक्ष सक्रिय देखिँदा मतदातामा पनि उत्साह बढ्दै गएको छ। दीपक शर्मा, सल्यान।
यसै गरी प्रतिनिधि सभा सदस्यका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको बैतडी जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। लक्ष्मी दत्त पाण्डेको एक रिपोर्ट।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको बैतडी जिल्लामा कुल 161,084 मतदाता रहेकोमा अस्थायी मतदाताको संख्या 2,060 रहेको छ। निर्वाचनको तयारीका बारेमा जानकारी दिँदै जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारती,
कुल मतदाता संख्या 156,372, थप मतदाता यो वर्ष भएको 2652, अस्थायी मतदाता 2,070, मतदान केन्द्र 215, एउटा अस्थायी समेत, त्यसै मतदान स्थल 129 छ, जस मध्ये चाहिँ हाम्रो मतदाता शिक्षा कार्यक्रम अहिले 84 वडामा नै घर दैलो कार्यक्रम गरिराखेका छन्। सबै पालिकामा चाहिँ निर्वाचन सम्पर्क व्यक्ति तोकिएको छ।
215 वटा मतदान केन्द्र तथा 129 मतदान स्थल रहेको बैतडी जिल्लाका सबै मतदान स्थलमा 3 वटै सुरक्षा निकाय परिचालन गरी शान्ति सुरक्षाको उचित व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापा बताउनुहुन्छ।
सुरक्षा सम्बन्धी सम्पूर्ण तयारीहरू गरिराखेका छौँ। 4 वटै सुरक्षा निकायका कर्मीहरू खटिसक्नु भएको छ।
सबै मतदान केन्द्रका लागि आवश्यक कर्मचारी खटन पठन भई मतपत्र रुजु गर्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्ट बताउनुहुन्छ।
निर्वाचन कार्यालयबाट मतपत्र आइसकेको अवस्था छ र मतपत्रमा प्रत्यक्ष तर्फको रुजु बाजु गरेर प्रत्येक मतदान केन्द्रमा पठाउने गरी हामीले लाछाप लगाएर व्यवस्थापन गरिसकेका छौँ र समानुपातिको चाहिँ अहिले काम चलिरहेको छ। त्यसै गरी कर्मचारी खटन पठनको हकमा पनि हाम्रो टोटलमा 1288 जना कर्मचारी, मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी लगाएर, सहायक कर्मचारी लगायत, खटन पटन मिलाएर फाइनल गरिरहेछौ।
वर्तमान सरकारको पहिलो प्राथमिकता निर्वाचन भएकाले शान्ति र स्थिरताका लागि भारतबाट समेत हजारौं मतदाता आफ्नो घरतर्फ आइरहेका देखिन्छन्। लक्ष्मी दत्त पाण्डे, रेडियो नेपाल, बैतडी।
निर्वाचन आयोगले निर्वाचनको दिन सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारी साधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ। आयोगले हिजो विज्ञप्ति जारी गर्दै आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन दमकल, एम्बुलेन्स, वाहन, खानेपानीका ट्याङ्कर, दूध, फलफूल, तरकारी, माछा मासु, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन, दूरसंचार सेवा, खानेपानी, विद्युत, ढल मर्मतका लागि प्रयोग हुने अस्पताल सेवाका सवारी साधन, अस्पतालका चिकित्सक र स्वास्थ्य कर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवत जावत गर्न र अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म सवारी साधन पास आवश्यक नपर्ने जनाएको छ। त्यसै गरी हिडुल गर्न नसक्ने गर्भवती सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरिया पुत्री, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिडुल गर्न नसक्ने ज्येष्ठ नागरिक वा मतदाता र निजका एकजना सहयोगी बोकेका सवारी साधन, नम्बर प्लेटमा सीडी उल्लेख भएका कूटनीतिक नियोगका सवारी साधन, आयोगबाट जारी भएका पर्यवेक्षक, परिचय पत्र, वाहक पर्यवेक्षणकर्ताले प्रयोग गर्ने सवारी साधन सो परिचय पत्रमा उल्लेखित स्थानमा मात्र राष्ट्रिय मानवाधिकार आयोगबाट अनुगमन पर्यवेक्षणका लागि प्रयोग हुने सवारी साधन र प्रेस पास भएका संचारकर्मीका सवारी साधनका लागि पनि पास आवश्यक नपर्ने आयोगले जनाएको छ। निर्वाचनको अघिल्लो दिन अर्थात फागुन 20 गते लामो तथा मध्यम दूरीका रात्री बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन्। निर्वाचन आयोगले मतदातालाई लक्षित गर्दै फागुन 20 गते राति 12 बजेदेखि 21 गते साँझ 5 बजेसम्म अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी सञ्चालन बन्द गरेकाले रात्री बसहरू सञ्चालन नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। फागुन 20 गते दिउँसो भने यातायात सञ्चालन हुनेछन्। 20 गते राति 12 बजेसम्म गन्तव्यमा पुग्न सक्ने रूटका बसहरू सञ्चालन हुने महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो। एम्बुलेन्स, दमकल, सबवाहन, रक्त संचार सेवा, सुरक्षा निकायका सवारी, विद्युत, खानेपानी, ढल तथा दूरसंचार मर्मतका सवारी साधन भने निर्वाध रूपमा सञ्चालन हुनेछन्। फागुन 18 गते उपत्यका लगायत पहाड़ी क्षेत्र र 19 गते तराई क्षेत्रमा धूमधाम सहित मनाइने फागु पूर्णिमा अर्थात होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउने गरी सुरक्षा व्यवस्था चुस्त राख्न प्रहरीले मातहतका निकायलाई निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले होली पर्वको मौलिकता र सांस्कृतिक महत्वलाई असर पर्ने भड़किला गतिविधि नगर्न, मादक पदार्थ बेचबिखन तथा सेवनमा र जबरजस्ती रंग लगाउने, पानी छ्याप्ने जस्ता गतिविधि हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाउन 77 जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गरेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले होलीको सांस्कृतिक तथा परम्परागत मौलिकताको जगेर्ना हुने गतिविधिलाई प्रोत्साहन गरी होलीको बहानामा हुने उच्छृंखल गतिविधि हुन नदिने गरी आवश्यक सुरक्षा व्यवस्थापनका लागि मातहतका सबै इकाईलाई निर्देशन दिएको बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट तर्जुमाको प्रक्रिया अघि बढ़ाएको छ। त्यसका लागि अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयलाई पठाउने सिलिङ निर्धारण गरेको छ। निर्धारित सिलिङ अर्थ मन्त्रालयले आइतबारबाट नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरूलाई पठाउने तयारी भएको अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेले जानकारी दिनुभयो। शुक्रबार मात्रै अर्थ मन्त्रालयले बजेटका सम्बन्धमा सुझाव लिन अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा राजस्व परामर्श समिति गठन गरेको छ। मन्त्रालय र निकायहरूमा बजेटको सिलिङ पठाइसकेपछि बजेटका विकास योजना तथा कार्यक्रमहरूमा योजना आयोगमा र अर्थ मन्त्रालयमा निर्धारित तालिका अनुसार छलफल गरेर बजेटका विभिन्न विषयलाई टुङ्गो लगाइनेछ। यसअघि योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा गठित स्रोत समितिले आर्थिक वर्ष 2083-84 बजेटको अनुमानित स्रोत अर्थ मन्त्रालय समक्ष पेश गरेको थियो। नेपाल धितो पत्र बोर्डले चालू आर्थिक वर्षको साउनदेखि फागुन 1 गतेसम्ममा विभिन्न 17 कम्पनीहरूलाई सार्वजनिक निष्कासनको अनुमति प्रदान गरेको छ। यस अवधिमा बोर्डले 11 जलविद्युत कम्पनीहरू, उत्पादन क्षेत्रका 4 कम्पनी, 1 विकास बैंक र 1 होटल तथा पर्यटन अन्तर्गतको कम्पनीलाई आईपीओ जारी गर्नका लागि स्वीकृति प्रदान गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ। यस अवधिमा ती कम्पनीहरूले 29,53,90,000 किता शेयरहरू, 66,42,79,00,000 रूपियाँमा निष्कासन गर्ने अनुमति पाएका हुन्। हाल बोर्डमा सार्वजनिक निष्कासनका लागि पाइपलाइनमा विभिन्न 91 कम्पनीहरू रहेको बोर्डले जनाएको छ। चालू आर्थिक वर्षको 7 महिनाको अवधिमा बीमा कम्पनीहरूले करिब पाउने 41 अर्ब रूपियाँ दावी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार माघ मसान्तसम्म जीवन र निर्जीवन बीमा कम्पनीहरूले 40,70,96,00,000 रूपियाँ दावी भुक्तानी गरेका हुन्। समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले 1,23,092 दावी बापत 24,88,95,00,000 रूपियाँ भुक्तानी गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमकहरूले 1,24,710 दावीको 24,59,18,00,000 रूपियाँ भुक्तानी गरेका थिए। गत वर्षको तुलनामा यस वर्ष दावी भुक्तानी संख्या 1.31% घटेको भए पनि भुक्तानी रकम भने 1.21% वृद्धि भएको छ। निर्जीवन बीमा कम्पनीहरूको दावी भुक्तानीमा भने यस अवधिमा उल्लेख्य वृद्धि देखिएको छ। माघसम्ममा निर्जीवन बीमकहरूले 83,819 दावीको 15,82,00,000 रूपियाँ भुक्तानी गरेका छन्। गत वर्षको यस अवधिमा 11,95,77,00,000 रूपियाँ बराबरको मात्र भुक्तानी भएको थियो। काठमाडौँ महानगरपालिकाले 36,280 जना विद्यार्थी, शिक्षक र कर्मचारीलाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराएको छ। विद्यालयलाई प्रविधि मैत्री बनाउने कार्य अन्तर्गत काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक, प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, आय तथा अन्य सबै प्रकारका कर्मचारी गरी 83 विद्यालयका 36,280 जनालाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराएको काठमाडौँ महानगरपालिका शिक्षा विभागका प्रमुख नवराज ढकालले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबले एन्फा राष्ट्रिय लीगमा बराबरी खेल्दै अंक बाँडेका छन्। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा दुवै टोलीले दुई दुई गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। बराबरीसँगै शीर्ष स्थानमा रहेको एपीएफले 8 खेलबाट 20 अंक बनाएको छ। 8 अंक बनाएको पुलिस 10 स्थानमा छ। यस्तै अर्को खेलमा श्री भगवती क्लबले काँक्रे बिहार क्लबमाथि 6-0 गोलको सहज जित निकालेको छ। एकपक्षीय जितसँगै 8 खेलबाट 8 नै अंक बनाएको श्री भगवती 12 स्थानमा उक्लिएको छ। काँक्री बिहारले समान खेलबाट 1 अंक बनाएको छ। यही फागुन 26 चैत 6 गतेसम्म नेपालमा आयोजना हुने आईसीसी विश्वकप लीग 2 को तयारीका लागि 20 जना खेलाड़ीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। नेपाल क्रिकेट संज्ञानले राष्ट्रिय टोलीमा नियमित खेलिरहेका र जारी जय ट्रफीमा गरेको प्रदर्शनका आधारमा 20 खेलाड़ीलाई प्रशिक्षणमा बोलाएको हो। त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल सहित संयुक्त अरब इमिरेट्स र ओमान रहेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली भागमा सामान्यतया बादल लाग्नेछ। देशका पहाड़ी भागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागका केही स्थानमा तथा बाँकी प्रदेशका हिमाली भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 22.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.5 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22 24 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:29 भयो भने सूर्यास्त भरे साँझ 6:04 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अमेरिका र इजरायलद्वारा इरानमा गरिएको आक्रमणमा परि 85 जनाको मृत्यु। आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी, इरानको खण्डन। इजरायल र इरानमा रहेका नेपालीलाई सावधानी अपनाउन नेपाल सरकारको अनुरोध। मध्य पूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन विभिन्न राजनीतिक दलका नेताहरूद्वारा सरकारसँग आग्रह। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको मौन अवधिमा हुन सक्ने चलखेल रोक्न विशेष निगरानीको व्यवस्था मिलाइएको निर्वाचन आयोगद्वारा जानकारी। र फागु पूर्णिमा पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउने गरी सुरक्षा व्यवस्था चुस्त राख्न मातहतका निकायलाई प्रहरीको निर्देशन। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।